अनि यो अध्ययन जुन गर्दैछौ परमेश्वरका प्रबन्धहरू यो चाहिँ शरण स्मृति बाइबल स्कूल होइन त हाम्रो बाइबल स्कूलको नाम हो शरण स्मृति बाइबल स्कूल हाम्रो शरण भाइको नाममा सम्झनामा चाहिँ त्यो स्कूलको नाम राखिएको छ अनि त्यस बाइबल स्कूलको अध्ययनको पाठ्यक्रमको एउटा भाग पनि हो त्यसैले त्यस बाइबल स्कूलको भाइ बहिनीहरू यहाँ आउनुभएको छ उहाँहरूलाई पनि धेरै धन्यवाद छ नि उहाँले रेकर्डिङहरू पनि गरिदिनुहुन्छ अरूहरूले पनि यो अध्ययनबाट घरमै बसेर अथवा आफ्नो मण्डलीमा सिक्न सक्नुभएको होस् भनेर एफएससी तीन अध्यायबाट पढ्न अगाडि हामी प्रार्थना गरौँ प्यारो परमेश्वर हामी झुक्दछौँ तपाईँको सामु जीवित सत्य बुद्धिमान परमेश्वर एकमात्र सृष्टिकर्ता र हाम्रो मुक्तिदाता हाम्रो शिर हाम्रो प्रभु मण्डलीको शिर तपाईँ नै हुनुहुन्छ र प्रभु हामीले अघि गाए जस्तै हामी तपाईँको ज्ञानमा बढ्न चाहन्छौँ हामी कलवरीको रहस्य अझ बुझ्न चाहन्छौँ यो अनुग्रहको प्रबन्धमा जिउनु भनेको के हो हामी बुझ्न चाहन्छौँ हामीले मुक्ति जो पाएको छौँ यस युगमा मुक्ति पाउनु भनेको के हो त्यो अझ जान्न चाहन्छौँ र तपाईँको साक्षी हुन चाहन्छौँ पिता हामी सत्यताहरू बुझ्नलाई यो सत्यता दिने वाला तपाईँ परमेश्वरसित गुहार माग्छौँ हामीलाई सहायता गर्नुहोस् ठिकसँग बुझ्न सकौँ सुन्दा पढ्दा हाम्रो समझ खोलिदिनुहोस् अनि प्रभु तपाईँको महिमा होस् तपाईँको वचन अघि बढोस् र तपाईँको वचन महिमित होस् प्रभु तपाईँले आफ्नो महिमा लिनुहोस् हामीलाई व्यक्तिगत रूपमा काम गर्नुहोस् हाम्रो हृदयहरूमा हामी केवल एउटा स्कुलको क्लास जस्तो अथवा एउटा ज्ञान मात्रमा सीमित हामी हुन चाहन्न हाम्रो व्यवहार हाम्रो भित्री हृदयदेखि बाहिरसम्म देखिने गरिकन तपाईँ को हुनुहुन्छ भनेर देखाउने हामी भाँडहरू हुन चाहन्छौँ प्रभु हामीलाई सहायता गर्नुहोस् बिन्ती गर्छौँ तपाईँमा पूरा भर पर्छौँ धन्यवाद छ जुन स्वतन्त्रता जुन सबै प्रबन्धहरू गरिदिनु भएको छ यसको लागि हाम्रो बीचमा हराएकाहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि बचाउनुहोस् खिच्नुहोस् तपाईँको जनहरूलाई पितृ मानिसमा बल दिनुहोस् तपाईँको महिमित सामर्थ्य अनुसार र यस युगमा तपाईँको असल साक्षीबाट जीवन हामीलाई सहायता गर्नुहोस् तपाईँको बाइबल वचन ठिक अर्थ लगाउन हामी जान्न सकौँ हामी प्रार्थना गर्छौँ आगन्तुक मित्रहरू साना नानीहरू सबको लागि हामी बिन्ती गर्छौँ धन्यवाद छ प्रभु येशूको नाममा आमेन एउटा प्रश्न सोधेर चाहिँ हामी सुरु गर्न लागेछ यो पढ्नु अगाडि पनि यस वर्तमान मण्डली युगमा एउटा विश्वासी हुनु भनेको के हो त्यो हामी बुझ्न चाहन्छौँ त्यसैले यो अध्ययन गर्दैछौँ हामी इजरायल होइन जसलाई मोसाद्वारा परमेश्वरले व्यवस्था दिनुभएको थियो न त हामी इजरायलभन्दा पहिला को हनोक नुह जस्तै अवस्थामा पनि जिइरहेका छैनौ न त हामी भविष्यमा आउने हजार वर्षको राज्यमा नै जिइरहेका छौँ त्यो आउनेवाला छ त्यो महिमित हुनेछ त्यहाँ हामी हुनेछौँ ख्रिस्टसँगै हामी आउनेछौँ र राज्य गर्नेछौँ तर त्यहाँ त्यो समयमा अहिले जिइरहेका छैनौँ अहिले चाहिँ हामी अनुग्रहको युगमा जिउँदैछौँ यसलाई चाहिँ अनुग्रहको प्रबन्ध भनिन्छ यसको माने के हो यो प्रबन्ध भनेको अनि यो अनुग्रहको प्रबन्धमा एउटा विश्वासी भएर जिउनुको माने हामी बुझ्न चाहन्छौँ त्यसैले यहाँ एफएससी तीनको एकमा चाहिँ लेखेको यो शब्दलाई हामी ध्यान दिउँ तीनको एकबाट पढ्न थालौँ र दुई पदमा त्यो विशेष वाक्यांश छ एक पद यही प्रकारले म पावल तिमी अन्य जातिहरू हामी इजरायली होइन हामी अन्य जातिहरू हौ तर हामीले विश्वास गरेकोले अब चाहिँ मण्डलीका हौ तिमी अन्य जातिहरूका निम्ति ख्रिस्ट येशूको कैदी, पाउल जेलमा थियो लेख्दा, यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने, जो तिमीहरूका निम्ति मलाई दिइएको छ, कसरी उहाँले त्यो रहस्य, यो अनुग्रहको प्रबन्धलाई चाहिँ, को सत्यतालाई चाहिँ के भनेको छ, रहस्य भनेको छ, प्रकाशद्वारा मलाई दिनुभयो, पावलले भन्दैछ, नुहलाई यो थाहा थिएन, अब्राहमलाई थाहा थिएन, मोसालाई थाहा थिएन, दाउदलाई थाहा थिएन, बत्तीसमा दिने योहन्नालाई पनि थाहा थिएन, यो त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनुभयो, जसरी मैले पहिले केही शब्दमा लेखे चार पद, जसद्वारा तिमीहरूले पढेर ख्रिस्टको रहस्यको विषयमा मेरो ज्ञान थाहा पाउन सक्छौ। जुन रहस्य चाहिँ यो अनुग्रहको प्रबन्धको सत्यता चाहिँ मेरो रहस्य चाहिँ अरू पुस्ताहरूमा हाबिल, नुआ, अब्राहम, मोसा, दाउद, उनीहरूको समयमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले अहिले यो मण्डली युगको समयमा आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्य वक्ताहरूका प्रकट गरिएको छ। अर्थात् सुसमाचारद्वारा ख्रिस्टमा अन्य जातिहरू साझा हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू हुनुपर्छ। पहिला हामी के बुझ्न चाहन्छौँ भने हाम्रो अध्ययनमा चाहिँ एउटा प्रबन्धमा प्रबन्ध भनेको के हो, अनि एउटा प्रबन्धमा जिउनु भनेको के हो, अनि हामीले के पनि अध्ययन गर्नेछौँ भने कसरी फरक फरक प्रबन्धहरू थिए र भएका छन् र अहिले हामी बेग्लै प्रबन्धमा जिउनेछौँ र बेग्लै प्रबन्ध आउनेवाला छ, अनि फरक प्रबन्धमा जिउनु मात्र त्यहाँ भिन्नताहरू छन्। नुह पनि विश्वासी नै थिए, अब्राहम विश्वासी थिए, तपाईँ मलाई आशा छ विश्वासी हुनुहुन्छ, तर ती पहिलाको युगको विश्वासीहरू र तपाईँ विश्वासी एउटै परमेश्वरलाई चिन्नु भएर पनि, उहाँसित यो सुन्दर व्यक्तिगत सम्बन्ध भएर पनि त्यहाँ केही भिन्नताहरू छन्। कति कुरा समान पनि छन्, तर हामी चाहिँ मुख्य भिन्नताहरूलाई अध्ययन गर्न लागिरहेको छ। यो किन महत्वपूर्ण छ, के फाइदा हुन्छ हामीलाई यो अध्ययन गरेर? बाइबललाई बुझ्नलाई एउटा महत्वपूर्ण चाबी नै यही नै हो, प्रबन्धहरू बुझ्नै पर्छ। नत्र भने चाहिँ के जस्तो हुन्छ भने कति पदहरू चाहिँ हेर्न सक्नुहुन्छ है, एकजना विश्वासी दिदीले, यो चाहिँ महाधिवेशीमा घटेको घटना हो, सभा सकिएपछि चाहिँ मलाई सोध्न आउनुभयो, बाइबलमा यस्तो लेखेको रहेछ म के गरौँ, के लेखेको रहेछ, लेवी 11:29, अनि पृथ्वीमाथि घस्रेर हिँड्ने जन्तुहरूमध्ये यी पनि तिमीहरूका निम्ति अशुद्ध ठहरिउन्, छुचुन्द्रो, मुसा र सबै किसिमका छेपाराहरू। अनि त्यो दिदीले भन्नुभयो त्यहाँ पढ्दै जाँदाखेरि, अनि यदि यो जन्तु मर्यो र माटोको भाँडामा खस्यो भने त्यो माटोको भाँडालाई फुटाइदियो भनेछ, फुटाइदिउँछौ मेरो माटोको भाँडा भनेर सोध्दै थियो मलाई, बुझ्दै हुनुहुन्छ है। अनि यो गम्भीर थियो, यो होइन कुनै हाँसोको कुरा थियो, उसै मैले फुटाउनु पर्छ भन्ने ठानिरहेको थियो। अर्को चाहिँ अस्ति ताप्लेजुङ निगडा दिनमा केही बहिनीहरूले आएर मलाई सोध्नुभयो, हामीलाई चाहिँ अङ्कलले, त्यहाँको अङ्कल तुम्बा भन्छ, त्यसरी सिकाउनु भएको छ, लेवी 12:2, इजरायलीहरूलाई यसो भन, कुनै स्त्री गर्भवती भई र एउटा छोरो जन्माए भने त्यो 7 दिनसम्म अशुद्ध रहोस्, त्यसको मासिक धर्म हुँदा पर सरेका दिनहरूमा चाहिँ त्यो अशुद्ध रहोस्। अनि कसरी शुद्ध हुने त, बुझ्दै हुनुहुन्छ, अलमल, उनीहरू बुढा अलमलमा थिए, त्यसैले हामीलाई चाहिँ अलमलबाट जोगिनु परेको छ। छोटकरी भन्दाखेरि यो आज्ञाहरू हामीलाई होइन, हामी इजरायली होइनौँ, यो आज्ञाहरू इजरायललाई दिएको थियो, उनीहरू व्यवस्थाको प्रबन्ध अन्तर्गत जिउथे, हामी अनुग्रहको प्रबन्धमा जिइरहेका छौँ, हामीलाई दिएको आज्ञाहरू होइन। साथै हामीलाई झुटो शिक्षाहरूबाट पनि जगाउँछ. सेभेन्थ डे एडभेन्टिस्ट भन्ने शिक्षकहरूले भन्छ, विश्राम दिन पालन गरेन भने मुक्ति पाइँदैन. उनीहरूले भन्छन् प्रस्थान 20:8 पदमा लेखेको छ, विश्राम दिन पवित्र मान्नलाई यसको सम्झना राख्नु. तिमी विश्राम दिन पालन गर्दैन भने त व्यवस्थाको एउटा पनि आज्ञा चुक्यो भने तिमी पुरै दोषी हुन्छ, तिमी त नरक जान्छौ भन्छ. अथवा वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड ले भन्छ, निस्तार चाड मान्नुपर्छ नत्र मुक्ति पाइँदैनन्. अहिले उनीहरू छ्यापछ्यापी जताततै यो सिकाउँदै हिँडिरहेका छन् अनि विश्वासीहरूलाई अलमल पनि पाउँदैछन्. त्यसैले हामीलाई चाहिँ बाइबल सही ढंगले बुझ्नलाई हामीले यो प्रबन्धहरू बुझ्नै पर्छ. यो अध्ययनले साथै हामीलाई के ठूलो मदत गर्छ भने हामीलाई चाहिँ परमेश्वरकै विचारभित्र पुर्याउँछ. परमेश्वरको आफ्नो योजना यो पूरा इतिहासमा सृष्टि उत्पत्ति 1:1 लिएर प्रकाश 22 अन्तिमसम्म उहाँको योजना, उहाँको कार्यक्रम, उहाँको प्रोग्राम के रहेछ, उहाँको फरक फरक प्रोग्रामहरू रहेछ. एउटै प्रोग्राममा चलाइरहनु भएको छैन, एउटै परमेश्वर हो. तर मुसासँग अर्कै प्रोग्राममा हुनुहुन्थ्यो अनि हामीसँग अर्कै प्रोग्राममा हुनुहुन्छ. पेन्टेकोस्टदेखि यता नुह अर्कै प्रोग्राममा थियो, अर्कै कार्यक्रम, अर्कै योजनामा. नेहेमाया 8:8 पद पनि पढौँ हाम्रो अध्ययन सुरु गर्न अगाडि. नेहेमाया 8:8 अझ छ नि, अझ अर्को एउटा पनि छ अनि त्यो नेमाको 8:8 जानुहोस्, तर म यहाँबाट पढ्नेछु. अस्ति भर्खर एकजना यहाँ दिदी यहीँ हुनुहुन्छ होला है, हाम्रो यहाँ एकजना दिदी हुनुहुन्छ, उहाँ त्यो डाँडातिर बस्नुहुन्छ उहाँको गाउँ है. त्यहाँ कोही अरू चर्चमा जाने व्यक्तिहरू आएर भन्न थालेछ, हामी कहाँ आउनुहोस् है, हामीले चाहिँ यसो गर्नुपर्छ. के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ यी सब अविश्वासीहरूको मूर्तिहरू ढाल्दै हिँड्नुपर्छ. अनि व्यवस्थामा लेखिएको पनि छ, व्यवस्था 7:5, तर तिनीहरूले तिनीहरूसित यस्तो व्यवहार गर्नु, तिनीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनु, तिनीहरूका मूर्तिहरू टुक्रा टुक्रा पारिदिनु, तिनीहरूका अशेराका मूर्तिहरू काटेर ढालिदिनु र तिनीहरूका खोपेका मूर्तिहरू आगोले जलाइदिन. त्यही गर्न थालौँ त हामी? यो हामीलाई दिएको आज्ञा होइन, हामी इजरायली होइन, हामी व्यवस्थाको प्रबन्ध अन्तर्गत जिइरहेका छन्. त्यो नबुझेपछि चर्च जानेहरू पनि सार्वजनिक स्थलमा भएको मन्दिर भत्काउँदै दिशा पिसाब गरिदिँदै एकदम ख्रिस्टको अनुग्रहको सुसमाचारको गवाही हुन सट्टामा चाहिँ उनीहरू सांसारिक आक्रामक र मानवीय विचारधाराले चाहिँ हिँडिरहेको देखिन्छन् अनि झन् ठेस खुवाइरहेको छ. त्यसैले हामीले चाहिँ भिन्नताहरूको महसुस गर्नै पर्छ जुन बाइबलमा छ. नेहेमाया 8:8 चाहिँ एउटा पद हेरेर हाम्रो अध्ययन अगाडि अब बढाउनेछ. नेहेमा 8:8 नेहेमायाको समयमा चाहिँ इजरायलमा ठूलो पुनर्जागरण भएको थियो आत्मिक रूपमा. यद्यपि उनीहरू सानो समूह थिए, लाखौं लाखौं यहुदीहरू चाहिँ निर्वासनमा लगिएको वर्षौं भइसक्यो, उनीहरू बेबिलोनमा लगिएका थिए, तर 70 वर्षपछि परमेश्वरको प्रतिज्ञानरूप लगभग 50,000 यहुदीहरू चाहिँ इजरायलमा फर्के अनि त्यो सानो समूह, सानो एउटा ठूलो देशको लागि उनीहरू चाहिँ परमेश्वरको वचन वरिपरि जम्मा भएर चाहिँ ध्यान दिन थाले. हामी गर्न खोजेको त्यही हो यहाँ, हामी चाहिँ वचनबाट सिक्न चाहिन्छ. अनि त्यो बेला चाहिँ व्यवस्थाको प्रबन्धमा पनि त्यो गर्दै थियो उनीहरू, हामी चाहिँ अनुग्रहको प्रबन्धमा चाहिँ यो गर्न खोजिरहेछौँ. अनि एज्रा भन्ने एकजना शास्त्री भनेको बाइबल शिक्षक र पुजारी समेत थियो नि, नेहेमाया 8:8 यसरी लेखेको छ, अनि तिनीहरूले त्यस पुस्तकबाट परमेश्वरको व्यवस्थाबाट स्पष्ट हुने गरी पढेर सुनाए. नम्बर 1, उनीहरूले बाइबल पढ्दाखेरि सफासित पढे, कानले छ्याङ्गै त्यो शब्दहरू बुझ्ने गरिकन वाइ गरेर पढेन है नबुझ्ने गरिकन. दोस्रो कुरा त्यसपछि परमेश्वरको व्यवस्थाबाट जुन सत्यता उनीहरूलाई सुम्पिएको थियो स्पष्ट हुने गरी पढेर सुनाए अनि त्यसपछि के गरे त्यसको अर्थ लगाइदिए ठिक अर्थ उनीहरूले बुझाए यसको माने यो हो. पढेर मात्र पुग्दैन भाइगल अर्थ हामीलाई बुझाइनुपर्छ. त्यसैले उहाँले शिक्षकहरू दिनुहुन्छ. पुरानो नियममा चाहिँ पुजारीहरू शिक्षकहरू थिए. मण्डलीमा चाहिँ एल्डरहरू हुन्छन् र शिक्षकका दान भएको हुन्छन् पास्टरहरू हुन्छन्. अनि एक अर्थमा चाहिँ सबै विश्वासीहरू नै सत्यताको शिक्षक हुनुपर्छ यो संसारको लागि एकअर्काको लागि पनि. आमाहरू आफ्नो छोराछोरीको लागि आफूभन्दा कम उमेरका बहिनीहरूको लागि. अनि यहाँ चाहिँ मानव एउटा बाइबल अध्ययनको समयमा चाहिँ त्यसको अर्थ लगाइदिए र तिनीहरूलाई पढेको कुरा बुझाइदिए. अनि हामी चाहिँ परमेश्वरको सहायताले यस्तै अभ्यास गर्न चाहन्छौँ. अब यो अध्ययन अलि लामो छ अनि हामी अनावश्यक रूपमा छिटो छिटो सिद्ध्याउन मात्र खोज्नुको सट्टामा हामी स्पष्ट साथ बुझ्ने प्रयास गर्नेछौँ. अनि यो चाहिँ अब यही पाली मात्र त कुनै हालतले पनि भ्याउँदैनौँ. कम्तीमा भाग एक अथवा भाग तीन भागको एक भाग दुई भागको एक भागसम्म हामी भ्याउन कोसिस गर्नेछौँ है. किन महत्त्वपूर्ण त बुझ्ने हो नि त होइन. मैले सरर सबै भ्याइदिएँ केही बुझेन भने के फाइदा भयो होइन. अब भिन्नताहरूको महसुस भनेर हामी ल भिन्नता के छ त मूसा विश्वासी हुनुमा र हामी विश्वासी हुनुमा इजरायल मण्डलीको समयमा हजार वर्षको राज्यको समय पछि आउने सङ्घर्षकालको समय अहिले मण्डलीको समय. तर त्यो बुझ्न अगाडि चाहिँ पहिला एउटा महत्त्वपूर्ण सत्यता मलाकी तीनको छमा हामी यहाँ हेर्नेछौँ. अगाडि हेर्नु भन्छ किनभने म परम प्रभु हुँ म बदली हुँदिन भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ. एउटा कुरा चाहिँ पहिला यो चाहिँ स्पष्ट हौ परमेश्वर कहिले पनि आफ्नो गुणहरूमा स्वभावमा बदली हुनुहुन्न. एक समान हुनुहुन्छ. हिजो आज सधैँभरि येशु ख्रीष्ट एक समान हुनुहुन्छ. हिब्रू 13:8 हामीलाई थाहा छ. अनि मलाकी 3:6 पनि परमेश्वरले भन्दै हुनुहुन्छ कि उहाँ चाहिँ बदली हुनुहुन्न. परमेश्वर हुन छोड्नुहुन्न. हाम्रो मुक्तिदाता हुन छोड्नुहुन्न. उहाँ पवित्र भइ नै रहनुहुन्छ. प्रेमिलो भइरहनुहुन्छ. कस्तो हुन्थ्यो होला यदि चाहिँ परमेश्वर प्रेम हुनुहुन्छ भनेर पढ्यौँ पहिले हुन्न 4:8 तर भोलि चाहिँ परमेश्वर प्रेम नभइदिनु भएको भए के हामी यो बाइबल विश्वास गर्न सक्थ्यौँ? सक्दैन. उहाँ बदलिने भएको भए तर उहाँ बदलिनुहुन्न. तर हामीले बुझ्नुपर्ने कुरा के भने इतिहासको क्रममा त्यो भनेको चाहिँ बेग्ला बेग्लै समयमा प्रश्न रूपमा सोधौँ के परमेश्वरले फरक फरक समयमा उहाँ अब नबदलिने भएकोले सबै मानिसहरूसित एउटै तरिकाले के काम गर्नुभएको छ? प्रश्न. त्यो गर्नुभएको छैन. परमेश्वरले बेग्ला बेग्लै समयहरूमा बेग्ला बेग्लै मानिसहरूसँग बेग्ला बेग्लै तरिकाले काम गर्नुभएको छ. यो जुन अगाडिको स्लाइड हेर्नुभयो भने तपाईँलाई बुझ्न कति मद्दत हुन्छ. यो चाहिँ तपाईँलाई ध्यान दिन पनि सजिलो हुन्छ. फेरि दोहोऱ्याउ है. परमेश्वरले बेग्ला बेग्लै समयहरूमा बेग्लै बेग्लै मानिसहरूसित बेग्ला बेग्लै तरिकाले काम गर्नुभएको छ. उहाँ चाहिँ बदल्नु भएको छैन. उहाँको एउटै पनि गुण बदलिएको छैन, सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञानी, धर्मी, पवित्र, न्यायी, पापलाई घृणा गर्ने, पापीहरूलाई प्रेम गर्ने, कृपालु, अनुग्रहकारी, यी सब गुणहरू चाहिँ एक समान छन्। तर बेग्ला बेग्लै समयमा बेग्ला बेग्लै मानिसहरूसित उहाँले बेग्ला बेग्लै तरिकाले काम गर्दै आउनुभएको छ। प्रेरित पावल एकातिर छन्, विचार गर्नुहोस्, अर्कोतिर चाहिँ अब्राहम, अर्को व्यक्ति। तर के परमेश्वरले पावल र अब्राहमसित उस्तै तरिकाले काम गर्नु भएर, हुन त पावललाई पनि र अब्राहमलाई पनि कृपा देखाउनुभयो, मुक्ति दिनुभयो, है? दुवै पावल अब्राहम अनन्तसम्म परमेश्वरसँगै हुनेछन्, अनि विश्वासी तपाईँ हुनुहुन्छ भने तपाईँ पनि साथमा हुनुहुनेछ। तर परमेश्वरले अब्राहम र पावलसँग उस्तै तरिकाले काम गर्नु भएन। त्यस्तै नुह राजा सुलमा बेग्लै बेग्लै तरिकाले उनीहरूसँग काम गर्नुभयो। नुहलाई के बनाउन लगाउनु भयो? जहाज। सुलेमानलाई के बनाउन लगाउनु भयो? मन्दिर। एउटै काम त दिनु भएन, जिम्मेवारी बेग्ला बेग्लै थियो। साथै यी बेग्ला बेग्लै समयका व्यक्तिहरूलाई सत्यताहरू प्रकट गर्ने कुरामा पनि भिन्नता छ। परमेश्वरले सत्यता कुन तरिकाले प्रकट गर्नुभयो त्यो बुझ्न हामीले आवश्यक छ। यो महत्वपूर्ण सत्यता चाहिँ के हो भने, परमेश्वरले आफ्नो सत्यता क्रमिक रूपमा, अर्थात यो भनेको चाहिँ विस्तारशील ढाँचामा प्रकट गर्नुभयो, एकैपटक होइन। जस्तो कि आदमलाई परमेश्वरले केही कुराहरू बताउनु भएको थियो, तर अलिपछि अब्राहमलाई अझ थप कुराहरू बताउनु भयो जुन आदमलाई थाहै थिएन। मोसेलाई अझ थप सत्यताहरू बताउनु भयो, दाउदलाई अझ थप सत्यताहरू बताउनु भयो, प्रभु येशु आउनुभएर उहाँको चेलाहरूलाई, प्रेतहरूलाई अझ थप सत्यताहरू बताउनु भयो। मत्ती 13:17 एकचोटि पल्टाउ, यो पद चाहिँ हामी बाइबलमा हेर्नेछौँ। मत्ती 13:17 प्रभु येशु ख्रीष्ट आउनुभएर त्यस्ता कुराहरू बताउनु भयो आफ्ना चेलाहरूलाई, जुन कुरा चाहिँ पहिलाको विश्वासीहरूलाई थाहै थिएन। फरक तरिकाले काम गर्नुभयो। एउटा भिन्नता चाहिँ के हो भने, उहाँले सत्यता चाहिँ पछि झन्झन बढी थप्दै जानुभयो, बदल्नु भएन तर थप सत्यताहरू दिनुभयो। अनि हामी के पाउँछौँ भने, केही नियमहरू पनि उहाँले फरक दिनुभयो, अनि त्यो त्यसको कारण पनि बुझ्नेछ। मत्ती 13:17 हामी पढ्छौँ, किनकि म तिमीहरूलाई साँचो भन्दछु, प्रभु येशूले भन्नुभयो चेलाहरूलाई, धेरै भविष्यवक्ता र धर्मी जनहरूले, भनेको अब्राहम, नुह, दाउद जस्ता व्यक्तिहरूले, जुन कुराहरू तिमीहरू देख्छौ तिमीलाई देख्ने इच्छा गरे तर देखेनन्, र जुन कुराहरू तिमीहरू सुन्छौ तिमीलाई सुन्ने इच्छा गरे तर सुनेनन्। अनि पल्टाउनु पर्दैन, अगाडि हेर्नुभयो, योहन्ना 16:12 पछि गएर प्रभु येशू ख्रीष्टले 3.5 वर्षमा उनीहरूसँग सिकाउनु भएपछि उहाँ क्रुसमा जानुभन्दा अघिल्लो रातमा के भन्नुभयो भने, तिमीहरूलाई भन्नुपर्ने कुराहरू मसँग अझै धेरै छ, मैले सबै बताएको छैन, तर तिमीहरू तिनलाई अहिले सहन सक्दैन। यसबाट बुझ्छौ कि अहिले जो हामीसँग बाइबल छ नि, उहाँले चाहिँ अझ हामीलाई बताउने कुराहरू छँदैछ। परमेश्वरको लागि यति मात्र होइन, उहाँले त थोरै अलिकति बताउनु भएको हामीलाई, तर अरू कुराहरू हामीले सहन सक्दैनौँ अथवा हामीलाई चाहिँ आवश्यक पनि छैन। अहिले पछि अनन्त अनन्तसम्म हामीले जानेको जाने, सिकेको सिकै हुन्छ हामी। तर प्रेतहरूको विषयमा हेर्दैछ यहाँ चाहिँ, उनीहरूलाई के भन्नुभयो भने, अझ धेरै कुरा चाहिँ म तिमीहरूलाई बताउन बाँकी नै छ। अनि त्यसैले प्रेत पावललाई प्रभु येशू क्रुसमा मरेर बौरी उठेर स्वर्ग गइसकेपछि एफएसी 3 मा अघि पढेका थियौं उहाँले रहस्यहरू बताउन थाल्नुभयो जुन 12 चेलालाई पनि बताउनु भएको थिएन. पावल अनि प्रेरित पत्रुसले भन्छ पावलको लेखोटहरू अरू शास्त्रहरूमा जाँ कति कुराहरू बुझ्न कठिन छन् भन्छ. अनि तर पावल प्रेरितलाई पनि सबै सत्यता जुन बाइबलमा छ बताइएको थिएन किनभने अन्तिम प्रेरित यूहन्ना पत्मोसको टापुमा उसलाई चाहिँ प्रभु येशूले प्रकाश दिनुभयो र बाइबलको अन्तिम पुस्तक प्रकाशित पुस्तक लेखाउनु भयो. अनि यसरी परमेश्वरले चाहिँ क्रमिक रूपमा सत्यता चाहिँ प्रकट गर्दै गर्नुभएको कुरा चाहिँ हामीले देख्छौँ. प्रश्न तपाईँलाई, तपाईँको बाइबल कति मोटो छ? तपाईँले भन्नुहोला 1.5 इन्च. अब आदमलाई सोधौँ न, आदम है, अब भनौँ न हामी कल्पना गरौँ हामी चाहिँ परमेश्वरको राज्यमा छौँ अनि हामी भेला भएको छौँ, आदम हुनुहुन्छ त्यहाँ, अनि तपाईँको बाइबल कति मोटो थियो? आदमले भन्छ मसँग त बाइबलै थिएन तर बगैँचाको शीतलमा चाहिँ जीवित परमेश्वरसँग म हिँडुल गर्ने र कुराकानी गर्ने आमने सामने. अब्राहम पनि हुनुहुन्छ त्यहाँ परमेश्वरको राज्यमा. अब्राहम के भन्ने दाजु भन्नेवाला है, तपाईँको बाइबल कति मोटो थियो? अब्राहम हो सर, बाइबल थिएन तर बेला बखत बखत यहोवा परमेश्वर स्वयं म कहाँ चाहिँ देखा पर्नुहुन्थ्यो र मसित कुरा गर्नुहुन्थ्यो. याद छैन पढेको उत्पत्ति 17:18 इत्यादि भनेर सोध्छ. मोसालाई सोध्यो भने बाइबल कतिको मोटो थियो भन्दाखेरि मसँग चाहिँ 5 पुस्तक थिए, उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था. मोसाको बाइबल चाहिँ है लगभग 1 सेन्टिमिटर मोटाइ रहेछ, त्यति पनि छैन. दाउदलाई भेटेर हामीले सोध्यो भने दाउदले भन्थे मसँग चाहिँ मोसाको 5 पुस्तक थिए, साथै यहोशूको पुस्तक पनि थियो र न्यायकर्ताको पुस्तक पनि थियो, साथै परमेश्वरले मद्वारा लेखाउनु भएको कतिपय भजनहरू पनि थिए. तिमीले पनि गाए थियौ होइन र भन्ने सोच्छ. इजरायललाई सोध्यो भने जसले चाहिँ न्यायमयको समयमा चाहिँ इजरायललाई सिकायो, इजरायल इजरायलले चाहिँ भन्न सक्थ्यो मेरो बाइबलमा चाहिँ पुरानो नियमको प्राय जसो सबै पुस्तकहरू थिए तर सबै चाहिँ होइन. बत्तीसमा दिने यूहन्नालाई सोध्यो भने चाहिँ मसँग चाहिँ पुरानो नियमको सबै पुस्तक थियो तर नयाँ नियमको चाहिँ एउटै पनि थिएन मसँग भन्नु पर्थ्यो. प्रेरित यूहन्नालाई सोध्यो भने चाहिँ मसँग चाहिँ पुरानो नियमको सबै किताब थियो, नयाँ नियम पनि थियो र अन्तिम पुस्तक लेख्न पनि प्रभुले मलाई नै प्रयोग गर्नुभयो. अनि त्यसपछि तपाईँको पाल आउँथ्यो अनि तपाईँसँग त कति थियो नि भनेर सोध्छ. तपाईँले भन्नुहोस् मसँग चाहिँ 66 पुस्तकहरू थियो सबै. देख्नुभयो जिम्मेवारी कति छ हाम्रो, बढी छ. हाम्रो सौभाग्य पनि ठुलो छ. के तपाईँ धन्यवादी हुनुहुन्छ परमेश्वरको बाइबल वचन पाएर? के गर्दै हुनुहुन्छ? कतिको पढ्नुहुन्छ? अकल झुकल कि तपाईँले दिनहुँ बाइबल पढ्ने र अध्ययन गर्ने तपाईँले बानी बचाल्नु भयो? बुझ्नलाई तपाईँ परमेश्वरसँग प्रार्थना गर्दै आफ्नो जीवनमा लागू गर्दै शिक्षा पाउने बेलामा उपस्थित जहिले हुँदै अरूलाई सिकाउँदै के अगाडि बढ्दैनछ? एक दिन जवाब दिनुपर्छ तपाईँले मैले. अब केही प्रश्न भिन्नताहरू हामी अध्ययन गर्न लागिरहेका छौँ तर फेरि है जसरी परमेश्वर बदलिनु भएको छैन त्यस्तै गरी अर्को कुरा पनि कहिले बदलिएको छैन जुनसुकै प्रबन्धमा किन नहोस्. के कुरा भने मुक्ति पाउने उपाय चाहिँ कहिले पनि बदलिएको छैन. मुक्ति पाउने उपाय बेग्ला बेग्लै हुन्छ भन्न खोजेको होइन यो प्रबन्धको अध्ययनमा, कदापि पनि होइन. प्रबन्धहरू विश्वास गर्ने र सिकाउने व्यक्तिहरूलाई कतिपटक यो गलत आरोप लगाइन्छ कि यिनीहरूले चाहिँ मुक्ति पाउने फरक फरक उपाय सिकाउँदो रहेछ. होइन, हामी त्यो सिकाउँदैनौँ. हामीलाई थाहा छ एफसी 2:8-9 भन्छ किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ अनि यो मुक्ति तिमीहरू आफै बाटोको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र त कसैले घमन्ड गर्नेछ. हरेक समय इतिहासभरि नै परमेश्वर अति नै कृपालु र दयालु व्यवहार गर्दै आउनुभएको छ कि हरेक पुरुष हरेक स्त्री हरेक केटाकेटी बाल बालिकाले चाहिँ परमेश्वरसित एउटा अद्भुत व्यक्तिगत सम्बन्ध पाउन सक्छ। त्यसलाई मुक्ति भनिन्छ, त्यसलाई अनन्त जीवन भनिन्छ। अनि उहाँले बचाउने कार्य गर्दै आउनु भएको छ। पुरानो नियममा कसरी मुक्ति पाउँथे? ख्रिस्ट येशु मर्नुभयो, गाडिनु भयो भनेर त उनीहरूलाई प्रचार गरिदिनु थियो, किनभने प्रभु येशु मरेर गाडिनु भएर भौरी उठ्नु भएको थिएन, उहाँ आउनु पनि भएको थिएन शारीरिक रूपमा बेथलेहममा। त्यसैले कसरी मुक्ति पाउँथे त? अब्राहमले हामीलाई स्पष्टै बताएको छ, उत्पत्ति 15:6 लेखेको छ, अनि उनले परम प्रभुमाथि विश्वास गरे अनि उहाँले यो कुरा उसको विश्वास उनका निम्ति अब्राहमको निम्ति के ठहराउनु भयो? धार्मिकता ठहराउनु भयो। अब्राहमले चाहिँ परमेश्वरमाथि विश्वास गरे। उसले विश्वास गर्ने कुरो चाहिँ फरक थियो, किनभने येशु ख्रीष्ट मर्नुभयो भनेर उहाँ तपाईँ मेरो लागि मर्नुभयो भनेर कहाँ विश्वास गर्न सकेर, त्यो त उसलाई थाहै थिएन। तर जति प्रकाश उसलाई दिएको थियो, जे प्रतिज्ञा दिएको थियो, त्यो चाहिँ विश्वास गर्नु पर्थ्यो। बुझ्नुभयो? जहिले पनि मुक्ति चाहिँ विश्वासले परमेश्वरको सित्तैको अनुग्रहले हो, तर प्रकाशको मात्रामा सत्यता चाहिँ फरक मात्रामा उनीहरूलाई प्रकट गरेको थियो हामीलाई बढी। यो अति नै महत्वपूर्ण सत्यता हो। दाउदले कसरी मुक्ति पाए? इजरायलको सबभन्दा असल राजा रोमी 4:6 लेखेको छ, परमेश्वरले जसलाई काम बिना धर्मी ठहराउनुहुन्छ त्यस मानिसको धन्यता दाउदले पनि यसरी बयान गरेका छन्। दाउदले काम बिना मुक्ति पाएको हो, कुनै असल काम गरेर मुक्ति पाएको होइन। हामी पनि कुनै असल काम गरेर मुक्ति पाउँदैनौँ, बक्तिस्मा लिएर मुक्ति पाइँदैन, चर्च गएर मुक्ति पाइँदैन, भेटी दिएर मुक्ति पाइँदैन, पर्चा बाँडेर मुक्ति पाइँदैन। यो उहाँका साक्षीहरू चाहिँ पर्चा बाँडेर मुक्ति पाइन्छ भन्दैछ। यो हाम्रो गाउँ अहिले छ्यापछ्यापी प्रहरी धराहरूको साहित्यले भरिएको छ। उनीहरू चाहिँ मुक्ति पाउन त्यो गरिरहेको छन्, तर काम बिना मुक्ति पाइन्छ भनेर चाहिँ दाउदलाई पनि थाहा थियो। विश्वासद्वारा धर्मी ठरिने अब्राहम थियो, अनि त्यस्तै गरी हामीलाई पनि हामी अनुग्रहले काम बिना सित्तैमा विश्वासद्वारा मुक्ति पाएका हौँ। त्यसैले समानताहरू छन्, तर हामी चाहिँ भिन्नताहरू अध्ययन गर्न लागिरहेका छौँ है। अनि अब हाम्रो समय त सकिएछ वास्तवमा, त्यसैले म यहीँ रोक्छु अनि यसलाई हामी अगाडि बढाउनेछौँ होइन पछि। अनि हामी चाहिँ अब 11:15 चाहिँ हामी जित्ने प्रयास गर्नेछौँ, केही समय आराम लिएर आउनुहोस्। हामी प्रार्थना गरौँ। धन्यवाद हाम्रो परमेश्वर पिता, हामीलाई यो क्लासमा सहायता गर्नुभएको छ, अनि प्रभु तपाईँले नै सहायता गर्नुहोस्। आजको निदिनहरू सब लिदिनुहोस्, धन्यवाद छ। अनि हाम्रो आपसी बातचितहरू तपाईँको नामलाई सम्झने, हामी आत्मिक एकअर्का उन्नति गर्ने कुराहरू गर्न हामीलाई सहायता गर्नुहोस् प्रभु येशूको नाममा। हामी हस्त 11:15 हामी जित्नेछौँ।
Let's do it.